मुर्दे को गुस्ल कराने का क्या तरीका है? तो उसमें यह है कि पहले एक तख्ते का इंतजाम कर दिया जाए कि जिसके ऊपर मुर्दे को लटाया जाए, और उस तख्ते को अगरबत्ती वगैरह किसी खुशबूदार चीज की धुनी दे दी जाए, यानी कि अगरबत्ती जला के उसकी धुनी उसको दे दी जाए और 3 दफा या 5 दफा या 7 दफा चारों तरफ उसको धुनी दे दें, और फिर मुर्दे को उसको लिटा दिया जाए, और फिर मुर्दे के नाभ से घुटने के ऊपर एक मोटा कपड़ा डाल दिया जाए और फिर उसके कपड़े उतार दिए जाए, यानी कि नाभ से घुटने तक एक मोटा कपड़ा रहेगा ताकि उसके सतर को छुपा दिया जाए, लेकिन बाकी जिस्म से फिर जो उसने कपड़े पहने होंगे वो उतार दिए जाएंगे। और ऐसी जगह इस तख्ते को रखा जाए कि जहां पे पानी के बहने का कोई इंतजाम हो, ताकि ऐसा ना हो कि जब मुर्दे को नहलाया जाए तो पानी कहीं इकट्ठा हो जाए और जिससे आने जाने वालों को तकलीफ हो। तो मुर्दे की जिस्म के छुपाने का और सतर के छुपाने का भी खास इंतजाम किया जाए। तो गुस्ल देने का तरीका यह है कि पहले मुर्दे को इस्तंजा करा दिया जाए, यानी कि उसके पेशाब और पखाने की जगह को साफ कर दिया जाए, लेकिन इसमें भी यह एहतमाम रहे कि उस पे नजर ना पड़े और ना अपना हाथ लगे, बल्कि हाथ पे कोई चीज चढ़ा के, कोई ग्लव्स पहन के या कोई कपड़ा चढ़ाकर, जो कपड़ा नाभ से घुटने तक है उसके अंदर हाथ डाल के और फिर उस हिस्से को साफ किया जाए और वहां पानी बहा दिया जाए, और फिर मुर्दे को वजू कराया जाए, लेकिन कुली ना कराई जाए और नाक पे पानी डाला जाए और ना गिट्टे तक हाथ धोए जाए, बल्कि पहले चेहरा धोया जाए, फिर हाथ कोहनी समेत, फिर सर का मसा कराया जाए, फिर दोनों पैर, और अगर 3 दफा रुई तर करके दांतों, मसूड़ों, नाक के दोनों सुराखों में फेर दी जाए तो ये भी जायज है। तो और अगर कोई जनाबत की हालत में हो या औरत हैज या निफास में मर जाए तो इस तरह रुई तर करके मुंह और नाक पे पानी पहुंचाना जरूरी है। तो वुजू कराना हो तो मुंह और नाक पे पानी गीली रुई के जरिए पहुंचा सकता है, जरूरी नहीं है, लेकिन गुसल अगर कराना है, यानी कि मैयत जनाबत की हालत में थी या औरत है जो नफास में थी, तो फिर रुई तर करके मुंह और नाक पे पहुंचाना ही जरूरी है। और इसका भी इस्तेमाल किया जाए कि नाक, मुंह और कानों में रुई भरकर वुजू या गुसल कराया जाए ताकि उनमें पानी ना जाए, और फिर वुजू कराने के बाद मैयत के सर को साबुन वगैरह से खूब धो लिया जाए और साफ करके मुर्दे को बाएं करवट पर लिटा दिया जाए, और बेरी के पत्ते डालकर पकाया हुआ नीम गर्म पानी 3 दफा सर से पैर तक डाल दिया जाए, यानी कि पहले से पानी अरेंज हो, नीम गर्म हो, बहुत गर्म ना हो बल्कि नीम गर्म हो, और बेरी के पत्ते उसमें डाले हों, ऐसा पानी 3 दफा सर से पैर तक डाल दिया जाए, यहां तक कि बाएं करवट तक पानी पहुंच जाए, फिर मुर्दे को दाएं करवट लिटा दिया जाए और इसी तरह सर से पैर तक 3 मरतबा इतना पानी डालना चाहिए कि दाएं करवट तक पहुंच जाए। उसके बाद मुर्दे को थोड़ा एलिवेट करके, बुलंद करके बिठा दिया जाए अपने ही सहारे पे और अपनी ही टेक पे, और उसके बाद पेट को आहिस्ता आहिस्ता मले और दबा दिया जाए, और अगर कुछ निकले तो उसको पोंछ दिया जाए। इससे वुजू और गुसल पे कोई फर्क नहीं पड़ेगा, यानी कि दोबारा गुसल कराने की जरूरत नहीं है अगर कुछ निकले, बल्कि उसको साफ कर दिया जाए तो वुजू और गुसल जो करा दिया गया वो काफी है। और फिर मैयत को बाएं करवट पर लिटा कर काफूर मिला हुआ पानी सर से पांव तक 3 दफा डाला जाए, फिर सारा बदन किसी कपड़े से पोंछ कर कफनाया जाए। तो पहले बेरी वाला पानी से गुसल दिया जाए और फिर काफूर जो खुशबू है उससे मिला हुआ पानी से जिस्म को धोया जाए और फिर उसके बाद कफन दे दिया जाए। और ये जो कहा गया कि बेरीज वाला पानी या काफूर मिला हुआ पानी, तो ये जरूरी नहीं है, अगर अवेलेबल ना हो, मैसर ना हो बेरी वाला पानी या काफूर वाला पानी, तो ये कोई जरूरी नहीं है बल्कि बेहतर है। और ये सारा तरीका नहलाने का और गुसल देने का ये सुन्नत है, अगर सिर्फ मैयत को نہلا دیا جائے یعنی پانی اس پر ڈال دیا جائے تو تب بھی فرض ادا ہو جائے گا، لیکن اس طرح سے پہلے وضو کرانا پھر غسل کرانا یہ مصنوع طریقہ ہے. پھر مردے کو کفن پہ رکھ دیا جائے اور سر پر عطر لگا دیا جائے، اور اگر مردہ مرد ہو تو پھر داڑھی پر بھی عطر لگا دیا جائے. پھر ماتھے، ناک، دونوں ہتھیلیاں، دونوں گھٹنے اور دونوں پاؤں پر کافور مل دیا جائے، اور مردے کے کان میں عطر کی کوئی چیز رکھنا یہ صحیح نہیں ہے جیسے کئی بار کیا جاتا ہے، بلکہ اتنا ہی کرنا یعنی کہ سر پہ عطر لگانا، داڑھی پہ عطر لگانا اور ماتھے، ناک، ہتھیلی، گھٹنے اور پاؤں پر کافور ملنا یہ شریعت کا طریقہ ہے. اور بالوں میں کنگھی بھی نہ کی جائے اور نہ ناخن کاٹے جائیں، نہ کہیں سے بالوں کو کاٹا جائے، بلکہ ویسے ہی رہنے دینا چاہیے. اور غسل دیتے ہوئے اگر میت کا کوئی عیب نظر آ جائے، مثال کے طور پر چہرے کا سیاہ پڑنا یا چہرہ بگڑ جانا یا اور کوئی جسم کا عیب نظر آ جائے، تو اس کو نہیں بتانا چاہیے. لیکن اگر جسم کے اندر کوئی خوبی نظر آئے، جیسے چہرے کا نورانی ہو جانا یا چہرے پہ مسکراہٹ آ جانا، تو یہ چیز بتا دینا بہتر ہے، مستحب ہے. اگر کوئی شخص ڈوب کے مر گیا اور اس کی لاش کو نکالا گیا، تب بھی اس کو غسل دے دینا یہ فرض ہے. اور اسی طرح اگر میت پڑی تھی، اوپر بارش برس گئی، تو تب بھی اس کو غسل دینا چاہیے. اگر کسی کی نامکمل لاش ملی یعنی کہ جسم کٹ گیا، تو اگر تو آدھے سے زیادہ جسم مل گیا تو پھر اس کو غسل دیا جائے گا، اور اگر آدھے سے کم جسم ملا، بے شک وہ سر کے ساتھ ہو یا نہ ہو، تو پھر اس کو غسل نہیں دیا جائے گا، بلکہ ایسے ہی دفنا دیا جائے گا. اور اگر پانی میسر نہ ہو، نہ ملے اور نہ اویلیبل ہو، نہ ڈھونڈنے سے ملے، نہ ارد گرد کے علاقے میں ہو، تو پھر میت کو تیمم کرایا جائے گا. لیکن اگر تیمم کرا دیا اور بعد میں پانی مل گیا، تو پھر غسل کرا دینا چاہیے. اور یہ بھی خیال کرنا چاہیے کہ جب میت کو استنجا کرائے یعنی کہ پیشاب پخانے کی جگہ کو صاف کرے، تو لیفٹ ہینڈ کو یوز کرے، بائیں ہاتھ کو یوز کرے. اور دوسری چیز یہ کہ استنجا کرانے کا وہی طریقہ ہے جیسے زندہ انسان استنجا کرتا ہے، یعنی کہ پہلے ڈھیلوں سے صاف کر لیں جگہ کو، یا ٹیشو پیپر سے صاف کر لیں، اور پھر پانی سے صاف کریں. اور اس چیز کا بھی اہتمام ہونا چاہیے کہ جہاں میت کو غسل دیا جا رہا ہو وہاں پردہ ہو، یعنی کہ کسی شخص کی نظر وہاں نہ پڑے. اور دوسرا یہ کہ ناف سے گھٹنوں تک موٹا کپڑا اس لیے ڈالا جاتا ہے کہ جب گیلا بھی ہو جائے تو تب بھی اسے سطح نظر نہ آئے. اور جو شخص میت کو غسل دے، اسے چاہیے کہ بعد میں خود بھی غسل کرے، یہ مستحب ہے، بہتر ہے. اور غسل دینے کے لیے جو برتن استعمال کرے، تو وہ گھر کے برتن بھی ہو سکتے ہیں جو کہ استعمال شدہ ہوں. غسل دینے کے لیے کوئی نئے برتنوں کی ضرورت نہیں ہے، بلکہ استعمال شدہ گھر کے برتن بھی استعمال کیے جا سکتے ہیں، اور ان کو غسل دینے کے بعد دوبارہ بھی دھو کر استعمال کیا جا سکتا ہے.